आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ, सारा भूमण्डल आकाश मण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ, यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ। परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमिलो परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मदत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर क्रिस्टिय भजन सुन्नेछौ।
चोटले पार्यौ नि कोमला बहेको पवित्र रगतले शुद्ध बनाई जीवन दिउ तिमीले, शुद्ध बनाई जीवन दिउ तिमीले।
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन साथ म तपाईँको आफ्नै मित्र, तपाईँले मलाई दाजु भन्न सक्नुहुन्छ, आफ्नो भाइ भन्न सक्नुहुन्छ, छोरो भन्न सक्नुहुन्छ, नाति भन्न सक्नुहुन्छ, काका भन्न सक्नुहुन्छ। पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर पुनः तपाईँहरूको सामु उपस्थित भएको छ। मलाई आशा छ तपाईँका जीवनका पाइलाहरू निरन्तर रूपमा परमेश्वरको अगुवाईमा अगाडि बढ्दैछन्। आउनुहोस् आजको प्रस्तुतिलाई अगाडि बढाउनुभन्दा पहिले हामी परमेश्वरमा अगुवाईको लागि प्रार्थना गरौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु यीशु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर निरन्तर रूपमा देशका कुना कुनामा र संसारमा पुर्याउनुहोस्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता मित्र, हामीले हिजोको प्रस्तुति मानिस र उसको परमेश्वरसँगको सम्बन्धको विषयलाई लिएर प्रस्तुत गर्यौँ र आजको प्रस्तुति पनि त्यसैको सेरोफेरोमा रहेर हामी अगाडि बढाउनेछौँ। पवित्र धर्मशास्त्र बाइबलको यहुन्ना 6:38 प्रभु येशूले यसरी भन्नुहुन्छ, आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट आएको हो, ओर्लिएको होइन, तर मलाई पठाउने हुनेको इच्छा पूरा गर्न आएको हो। यसबाट हामी यस सांसारिक यात्रामा छौँ र हाम्रो उद्देश्य वा जीवनको मुख्य लक्ष्य भनेको परमेश्वरलाई उचाल्नु वा साधारण भाषामा भन्ने हो भने उहाँले गर्नुभएको कामलाई बताउनु र उहाँका आज्ञाहरूलाई सिरोपर गरी त्यसै अनुसार अगाडि बढ्नु। अर्थात् तपाईँ हामी यो संसारमा छौँ, यो संसारको यात्रा छ, त्यो हाम्रो त्यो एकदम छोटो छ। श्रोता, हामीलाई एउटा परदेशीको रूपमा पनि हामी आफूलाई हेर्न सक्छौँ र संसारमा भएका यावत कुराहरू छन् ती हाम्रा लागि क्षणिक रूपमा प्रदान गरिएका नाशमान कुराहरू हुन्। तिनीहरूसँगै तपाईँ हामी टाँसेर बस्न सक्दैनौँ। जसरी प्रभु यीशुले भन्नुभयो कि प्रभु यीशु परमेश्वर हुँदाहुँदै पनि यो संसारमा मान्छेको रूप लिएर आउनुभयो र उहाँ आइसकेपछि उहाँले भन्नुहुन्छ कि म आफ्नो इच्छा पूरा गर्न स्वर्गबाट ओर्लिएर आएको होइन, तर मलाई पठाउनु हुने इच्छा अथवा उहाँको पिताको इच्छा पूरा गर्न म आएको भनेर प्रभु यीशुले भन्नुभयो। त्यही कुरा तपाईँ र मेरो जीवनमा पनि लागू हुन्छ। परमेश्वरले तपाईँ र मलाई आफ्नै स्वरूप र प्रतिरूपमा सृष्टि गर्नुभयो र परमेश्वरले तपाईँ र मलाई एउटा काम दिनुभयो, एउटा जिम्मेवारी दिनुभयो र त्यही परमेश्वरको जिम्मेवारीलाई पुरा गर्नको लागि तपाईँ हामी यो संसारमा छौँ र त्यसै अनुसार हामीले आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ भन्ने कुरामा तपाईँ र म स्पष्ट हुन जरुरी छ। आजको संसारमा बसोबास गर्ने हामी मानिसहरू सबैले बुझ्नु पर्ने कुरा भनेको यस संसारमा मेरो उपस्थिति किन भयो, के को लागि र कसले गर्यो, अर्थात् तपाईँ हामी कसरी यो संसारमा आयौँ, के को लागि आयौँ र कसले हामीलाई यो संसारमा ल्यायो। यस संसारको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ र जुन कुरालाई धर्मशास्त्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा यसरी लेखिएको छ, आदिमा परमेश्वरले आकाश र पृथ्वीको सृष्टि गर्नुभयो। त्यसै गरी हामी मानव जातिको सृष्टि पनि परमेश्वरले आफ्नै स्वरूपमा गर्नुभयो भनिएको छ। त्यसभन्दा अगाडि बाइबल अझ स्पष्ट छ कि हामी परमेश्वरको सृष्टिमा फल्दै फुल्दै वृद्धि हुँदै भरिँदै उहाँका सृष्टिमाथि संरक्षण र अधिकार गर्नको लागि सृज्यौँ। योभन्दा पनि स्पष्ट रूपमा परमेश्वरले हामीसँग संगति गर्न चाहनु, त्यसैले हाम्रा आदिम माता पिता आदम र हवासँग उहाँ अर्थात् परमेश्वरको प्रत्यक्ष भेटघाट र संगति हुन्थ्यो। जब आदम र हवा पापमा परे तब मानिस र परमेश्वरको बीचको प्रत्यक्ष संगति र सम्बन्धमा विचलन आयो, अथवा त्यहाँ पाप आयो जसले मानिस र परमेश्वर बीच ठूलो खाडल सृजना गर्यो। त्यति हुँदा पनि परमेश्वरले मानिसलाई त्याग्नु भएन र उहाँ मानिसको निम्ति उद्धारको योजना बनाउनु भयो र त्यही कुरालाई पवित्र धर्मशास्त्र बाइबलको यहुन्ना 3:16 यसरी लेखिएको छ। हामी आउनुहोस् हामी पढौँ यहुन्ना 3:16 पद। यहाँ यसमा लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। श्रोता साथी, किन परमेश्वरले तपाईँ र मेरो खातिर आफ्नो एकमात्र पुत्र दिनुभयो त? यो विषयमा तपाईँले कहिले गम्भीर भएर सोच्नु भएको छ त? अर्थात् परमेश्वरले आफ्नो एकलौते पुत्र तपाईँको खातिर यो संसारलाई दिनुभयो भन्ने कुरा तपाईँले आजभन्दा पहिले सुन्नु भएको थियो त? प्रभु येशू जो परमेश्वर हुनुहुन्छ उहाँ मानिस भएर जन्मनुहुन्छ, तपाईँ हामी चाहिँ उहाँ हुर्कनुहुन्छ र तपाईँ र मैले भोग्नुपर्ने पापको ज्याला मृत्यु भनेर पवित्र धर्मशास्त्र बाइबलले व्याख्या गर्दछ। तपाईँ र मैले भोग्नुपर्ने पापको ज्याला जुन मृत्यु हो भनी धर्मशास्त्रले भन्छ, उक्त मृत्युलाई उहाँले सहर्ष रूपमा क्रुसमा स्वीकार गर्नुहुन्छ र आफ्नो प्राण दिनुहुन्छ, किनकि यो सबै उहाँ हाम्रो पिता भएको वा सृष्टिकर्ता भएको कारणले नै हो। उहाँको आफ्नो सृष्टिप्रतिको अतुलनीय प्रेमको प्रस्फुटन हामी कलवरीको क्रुसमा पाउँछौँ। यद्यपि क्रुसको दर्दनाक मृत्यु कत्तिको भयानक र क्रूर थियो, त्यो क्रुसमा प्रभु येशूले भोग्नु भएको क्षणलाई निहाल्यौँ भने हामी सहजै अनुमान गर्न सक्छौँ। श्रोता मित्र, प्रभु येशू ख्रीष्ट कुनै दन्त्य कथा हुनुहुन्न। प्रभु येशू ख्रीष्टले मानव जातिको लागि त्यो कलवरी क्रुसमा बगाउनु भएको रगत कुनै मनगणन्ते कथा होइन, यो इतिहासले प्रमाणित गरेको। के तपाईँले कहिले सोच्नु भएको छ, प्रभु यीशुले आफ्नो जीवन तपाईँको लागि मात्रै दिनुभयो, तपाईँको उद्धारको लागि उहाँले आफ्नो जीवन त्यो क्रुसमा आहुति गर्नुभयो, क्रुसको दर्दनाक मृत्युलाई, त्यो कष्टप्रद मृत्युलाई उहाँले सहर्ष रूपमा स्वीकार। यदि तपाईँ र मैले परमेश्वरको प्रेमलाई, परमेश्वरको त्यागलाई, परमेश्वरको बलिदानलाई बुझ्न सक्यौँ भने, अर्थात् यदि तपाईँ र मेरो जीवन यो शरीरका नशा नशामा परमेश्वरको प्रेम, परमेश्वरको त्याग र बलिदानका कुराहरू त्यो रगतमा सिन्चिन सके भने, रगतमा बग्न सके भने, अनि मात्र तपाईँ र मैले परमेश्वर र मानिस बीचको सम्बन्धको त्यो मिठो गहिराईलाई हामीले पत्ता लगाउन सक्छौँ, अर्थात् त्यो गहिराईसम्म पुग्न सक्छौँ। परमेश्वर प्रेमिलो परमेश्वर हुनुहुन्छ, परमेश्वर सदाशयी परमेश्वर हुनुहुन्छ, परमेश्वर गुणिलो हुनुहुन्छ र तपाईँ र मेरो खातिर आफ्नो प्राण पनि उहाँले आहुति गर्नुभयो। के त्यस्तो परमेश्वरलाई तपाईँ स्वीकार गर्न चाहनुहुन्न? के त्यस्तो परमेश्वरलाई तपाईँ चिन्न चाहनुहुन्न? के त्यस्तो परमेश्वरले भन्नुभएको कुरालाई तपाईँ आत्मसात गरेर उहाँको इच्छा अनुसारको जीवन तपाईँ जिउन चाहनुहुन्न? परमेश्वरले तपाईँ र मलाई, तपाईँ र मेरो हृदय रूपी ढोकामा आएर ढकढकाइरहनु भएको छ श्रोता। उहाँले भन्नुहुन्छ, यदि मेरो कसैले मेरो ढकढकको आवाज सुनेर उसको हृदय रूपी ढोका खोल्छ भने म त्यसको हृदयमा आएर बास गर्नेछु। निर्णय तपाईँ, उहाँले तपाईँको हृदय रूपी ढोकामा ढकढकाइरहनु भएको छ। अब तपाईँले उहाँको त्यो आवाज सुनेर तपाईँको हृदय उहाँलाई खोल्ने नखोल्ने अधिकार तपाईँमा छ। परमेश्वरले तपाईँलाई आशिष दिनुहोस् र परमेश्वरले देखाउनु भएको ज्योतिमा हिँड्नको लागि तपाईँका हृदय रूपी ढोकाहरू परमेश्वरको पवित्र आत्माको प्रभावद्वारा खोलिउन् भनेर म प्रार्थना गर्छु।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165100120, 98165100120 र अर्को 98185555, 98185555।
श्रोत साथी, न्यानो अभिवादनका साथ म तपाईँको आफ्नै आफन्त उमेश पोखरेल तपाईँको बिचमा आज म धनीका कुराहरू गर्दैछु श्रोता। र आज एउटा यस्तो व्यक्तित्वलाई तपाईँहरूको सामु ल्याउँछु जो संसारकै एक धनी व्यक्ति हुन् र उनी आफ्नो कामबाट कहिले पनि थाक्दैनन्। उनको नाम चुङ हो। उमेरले उनी 77 वर्षका छन्, तर उनको काम गराई धेरैका लागि चुनौती हुन सक्छ। वृद्ध शैलीमा धेरैको चाहना आकाशमा जाने हुन्छ। उनी भने दिनरात आफू संलग्न कम्पनीका लागि खटिरहेका भेटिन्छन्। केही एसियाली मुलुकहरूमा बालकहरू किशोरे नभनी एकैपटक वृद्ध बन्ने अवस्था छ, तर पाको उमेर भइसक्दा पनि धेरै युवाहरूलाई मात गर्ने गरी सक्रिय हुनु भनेको चान्चुने कुरा होइन। दक्षिण कोरियाली नागरिक चुङ मङ्कु त्यस्तै व्यक्तिहरूमध्ये एक व्यक्ति हुन् श्रोता, जसले विश्राम कहिले पनि रुचाउँदैनन्। 19 मार्च 1938 दक्षिण कोरियाको याङगवन प्राङको टच चोन काउन्टीमा उनको जन्म भएको थियो। दक्षिण कोरियाको सबैभन्दा ठूलो र विश्वको 5 सर्वाधिक कार उत्पादन गर्ने हुन्डाई मोटर ग्रुपका उनी अध्यक्ष हुन्। चुङले मोङकुले क्युडब हाई स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरी ह्यान्ड विश्वविद्यालयबाट इन्डस्ट्रियल इन्जिनियरिङमा स्नातक गरेका हुन्। 2000 हुन्डाई मोटर कम्पनी र किया मोटर्सका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सिओ दुवै पदमा उनी आसिन्छन्। 1986 उनी एन्चियन आइरन र स्टिल कम्पनीका सिओ र 1977 हुन्डाई प्रिन्सेस एन्ड इन्डस्ट्री ओसिओ बनेका थिए। उनको आफ्नै मार्केटिङ एजेन्सी इनोसियन पनि रहेको छ। यो एजेन्सी भने उनले आफ्नो जेठी छोरी चुङ सुङ यीलाई जिम्मा लगाएका छन्। चुङको काम गर्ने शैली अरूभन्दा पृथक छ। धेरैले उनलाई उमेर पाएको तथा बलियो व्यक्तिका रूपमा चित्रण गर्दछन्। हरेक बिहान 6:30 काम सक्रिय हुन्छन्। उनी धेरै खट्ने उनको स्वभाव हो। एका बिहानै उनी कार्यालय पुग्छन् र व्यक्तिगत रूपमा प्रमुख कर्मचारीहरूसँग आफ्नो कम्पनी बारे समीक्षा गर्छन्। व्यक्तिगत रूपमा उनी कम्पनीका वरिष्ठ कार्यकारीहरूसँग गतिविधिहरूको बारेमा मासिक समीक्षा गर्ने गर्छन्। हुन्डई मोटर्सको स्टकमा उनको 5.2% मात्रै पकड भए पनि असामानुपातिक रूपमा उनको नियन्त्रण रहेको हामी पाउँछौँ। यसको अर्थ उनी एक जटिल कर्पोरेटर प्रशासकको व्यवस्थापन गर्न सफल छन्। आफ्नो कडा परिश्रम मेहनतबाट उनले हुन्डाईलाई आफ्नो पक्षमा पार्न सफल भएका छन्। बोर्ड सदस्य भन्दा बाहिरका शेयर धनीलाई कम्पनीमा त्यति बलियो नियन्त्रण हुँदैन। यति हुँदाहुँदै पनि चुङ र उनको परिवारलाई सरकारी अधिकारीलाई घुस खुवाएको आरोपमा सोल सर्वोच्च अदालतमा मुद्दा समेत खप्नु परेको थियो। एउटा यात्राको लागि उनी प्रतिबन्धित समेत भए। सन् 2006 चुङले दक्षिण कोरिया छाडे भन्ने समाचार पनि आयो। त्यही वर्षको अप्रिल 28 उनी भ्रष्टाचार गरेको मुद्दामा पक्राउ परे। सन् 2007 फेब्रुअरी 5 उनलाई जेल पनि चलान गरियो। अदालतमा अपिल पछि उनी धौटीमा रिहा भए। तत्कालीन न्यायाधीश ली एज होङले मुलुककै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने कारण दिँदै उनलाई जेल मुक्त गरिदिए। दक्षिण कोरियाको कानून अनुसार 3 जेलमै बस्नु पर्ने भए पनि अदालतले उनलाई यो सजाय नसुनाई सामुदायिक सेवाको लागि काम गर्ने च्यारिटीलाई $1 अमेरिकी दान गर्नुपर्ने फैसला सुनाएको थियो। सन् 2008 अप्रिल 15 दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ वानले चुङमाथि लागेको सबै आरोपबाट उन्मुक्ति दिँदै माफीको घोषणा गरे। त्यसपछि उनी लगातार हुन्डाई मोटर समूह मार्फत कोरियाली अर्थतन्त्रलाई सहयोग पुर्याउँदै आएका छन्। कम्पनी पनि राम्ररी चल्दै आएको छ। कम्पनीले गरेको प्रगति र मुलुककै अर्थतन्त्रमाथि उकास्नको लागि महत्वपूर्ण योगदान गरेकै कारण उनले आधा दर्जन जति पुरस्कार सम्मानहरू समेत पाएका छन्। उनले पाएको प्रमुख पुरस्कार र सम्मानहरू मध्ये द कोरियन सोसाइटीको जेम्स ए भ्यान पिलेट अवार्ड 2009 पनि रहेको छ। फोर्स पत्रिकाका अनुसार सन् 2016 जनवरी 8 रियल टाइमसम्म चुङको कुल सम्पत्ति 4.3 अरब अमेरिकी डलर रहेको छ। सन् 2015 फोर्सको अरबपतिको सूचीमा सूचीकृत हुँदा भने उनको कुल सम्पत्ति 5.7 अरब अमेरिकी डलर रहेको थियो। सन् 2015 सर्वाधिक धनाढ्य 50 कोरियालीहरू मध्ये उनी चौथो, सन् 2014 दोस्रो स्थानमा थिए। त्यस्तै अरबपतिको सूचीमा चुङ 269 स्थानमा थिए। विश्वकै सर्वाधिक ठूलो अटोमेकर कम्पनी मध्ये 5 स्थानमा रहेको हुन्डाई मोटर्स कम्पनी किया मोटर्ससँग मिलेर सन् 2014 8 मिलियन सवारी साधन बेचेको थियो। किसान परिवारमा जन्मेका उनी चुङ जु युङ माइलो छोरा हुन्। कोरियाली युद्ध पनि उनका बुबा अमेरिकी सैनिकका ट्रकहरूको मरमतमा संलग्न थिए। त्यसै क्रममा सवारी साधनहरूको एसेम्बलिङ गर्दै हुन्डाई कम्पनीमा लगानी गरियो। त्यही कम्पनीका उत्पादनहरू आज विश्व बजारमा लोकप्रिय छन्। चुङका 4 सन्तान छन्। श्रोता, यो भयो एक धनीको कहानी, वास्तविक कथा, र यसलाई मैले कान्तिपुरबाट साभार गरिएको, जसलाई दिनेश यादवले लेख्नु भएको छ।
आदरणीय मित्र, बाइबलले बताएको छ परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ। हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खुराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ। आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ। परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ। जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 98165501120, 98165501120। 55 0120 र अर्को 98 18 53 95 55 98 18 53 95 55
हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ, nepal@awr.org nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।